अनि एकदम परमेश्वरको वचन यसरी अध्ययन गर्न विशेष मौकामा चाहिँ तपाईँहरू जो जो सहभागी हुनलाई समय निकालेर आउनुभएको छ यसमा चाहिँ हामी सबैलाई उत्साह भएको छ टाढाहरूबाट पनि अनि आशुसबाट चाहिँ तपाईँहरूलाई केही घसघसाहट पनि हुनेछ भन्ने यसमा कि परमेश्वरको वचन चाहिँ नियमित रूपले पढ्न अध्ययन गर्न समय निकाल भनेछ समय निकाल्नै पर्छ कति कुराको लागि हामीले समय निकाल्छौँ हाम्रो कामको लागि हाम्रो आवश्यक विभिन्न कुराहरूको लागि अनि त्यो गर्नुपर्छ तर हामी भण्डारीहरू हौ परमेश्वरको सत्यताहरूको बाइबल उहाँको प्रेम पत्र हो अनि सबैभन्दा ठुलो सौभाग्य चाहिँ उहाँसित सँगै हिँड्नु हो अनि उहाँको कुरा हामीले सत्यताहरू दिनौँ उहाँको प्रतिज्ञा आज्ञाहरूलाई मनन नगरिकन उहाँसँग हामी हिँडिरहेका हुँदैनौँ वास्तवमा अनि त्यसैले गर्दाखेरि त्यो ज्यादै महत्त्वपूर्ण छ अनि धेरैजना परिश्रममा धेरै खटिरहनु भएको छ देखिने नदेखिने तरिकाले अनि तपाईँहरू सबैलाई नै धेरै धेरै धन्यवाद छ प्रभुले ठुलो आशिष दिनुभएको होस् अनि हामी चाहिँ अब अगाडि बढ्नेछौँ प्रार्थना गरेर पिता फेरि झुक्दछौँ तपाईँले नै आफ्नो वचन खोलिदिनुहोस् हामीलाई वचनमा काम्नेहरू डराउनेहरू बनाउनुहोस् हामीलाई तपाईँको नामको डर मान्नेहरू हामीलाई बनाउनुहोस् हामी यही चाहन्छौँ हाम्रो हृदयहरू जाँच्नुहोस् हाम्रो विचारहरू हेर्नुहोस् कहीँ दुष्टता पो छ कि तपाईँले जान्नुहोस् र प्रभु हामीलाई तपाईँको अनन्तको बाटोमा डोर्याउनुहोस् अनि हामी तपाईँको असल साक्षीहरू हुन सेवक सेविकाहरू हुन हामीलाई आदरको भाँडो बनाइदिनुहोस् तपाईँमा भर पर्छ प्रभु येशूको नाममा आमेन प्रबन्धहरू बुझ्ने व्यक्तिले नम्बर चारमा चाहिँ बाइबलको मूल विषय परमेश्वरको महिमा हो भनेर बुझ्दछ के हो परमेश्वरको महिमा भनेर परमेश्वरको महिमा भन्नाले चाहिँ परमेश्वरको महत्व गौरव ऐश्वर्य परमेश्वरको सुन्दरता परमेश्वरको वैभव कुराहरू प्रकट गरिन जब त्यो देखिने बन्दछ त्यसलाई चाहिँ परमेश्वरको महिमा भनेर चाहिँ प्रयोग भएको छ अर्थात् छोटो नै भन्यो भने परमेश्वर जो हुनुहुन्छ उहाँको व्यक्तित्व जब प्रकट हुन्छ र उहाँका प्राणीहरूले देख्छन् स्वर्गदूत मानिसहरूले देख्छन् त्यो चाहिँ परमेश्वरको महिमा प्रकट भएको भनेर भन्छ परमेश्वरको महिमा अनि हरेक प्रबन्धमा जुन हामीले सुरु गर्न अब एकछिनपछि लागिरहेका छौँ हरेक इतिहासको समयमा चाहिँ परमेश्वरले एउटा विशेष काम चाहिँ गर्दै आउनुभएको छ अन्य कुनै कुराभन्दा पनि सबैभन्दा परमेश्वरको लागि महत्त्वपूर्ण एउटा काम चाहिँ छ उहाँले विभिन्न गर्दै हुनुहुन्छ तर एउटा काम चाहिँ उहाँको प्राथमिकमा छ प्राथमिकतामा त्यो चाहिँ के भने उहाँको महिमा गर्दै हुनुहुन्छ उहाँ को हुनुहुन्छ भन्ने कुरा चाहिँ देखाउँदै हुनुहुन्छ परमेश्वरले आफ्नो महिमा चाहिँ विशेष गरी स्वर्गदूतहरूलाई देखाउँदै हुनुहुन्छ र मानिसहरूलाई देखाउँदै हुनुहुन्छ यहोशु 4:24 हामी पल्टाउँ हामी केही पदहरू हेर्नेछौँ अब जहाँ चाहिँ परमेश्वरले आफ्नो महिमा प्रकट गरिरहनु भएको उल्लेख छ अनि सायद मैले सबैमा पल्टाउन लगाउँदिन होला तपाईँहरूलाई समय कारण योशुको यो सन्दर्भ के छ भने इजरायल चाहिँ अब मिस्र देशबाट निस्केको त 40 वर्ष भइसक्यो अब चाहिँ उनीहरू मूसा मरिसक्यो, अब चाहिँ उनीहरू योशुको नेतृत्वमा प्रतिज्ञाको देशभित्र छिरेका छन्। अनि प्रतिज्ञाको देशभित्र छिर्नलाई चाहिँ उनीहरूले एउटा रोक्ने कुरा थियो, त्यो के थियो भने यर्दन नदी थियो। वारपार यर्दन नदी होचोमा थिएन, एकदमै त्यो चाहिँ भरिएको थियो, गहिरो थियो। अनि परमेश्वरले चाहिँ जसले लाल समुद्रलाई त दुई भाग पार्नुभयो, यर्दन नदीलाई पनि उहाँले दुई भाग पारिदिनुभयो। माथिबाट आइरहेको पानी मास्तिर नै अडियो, जम्मा हुन थाल्यो त्यो पानी त है, तलको पानी त सुकेर गइहाल्यो। अनि बीचमा सुक्खा जमिनबाट इजरायलीहरू चाहिँ प्रतिज्ञाको देशभित्र छिरे। अनि योशुले चाहिँ यसरी भन्छ, यो कार्यलाई चाहिँ बयान गर्दै किन यसो गर्नुभयो, उसले भन्छ पृथ्वीका सबै मानिसहरूले परमप्रभुको हात त्यो सामर्थ्य छ भनी जानुन्न, अनि तिनीहरूले यहुदीहरूले परमप्रभु आफ्ना परमेश्वरको डर सधैँभरि मान भनेर सो गर्नुभयो। त्यसैले परमेश्वरले त्यो आश्चर्यकर्म गर्नुको कारण चाहिँ आफ्नो महिमा प्रकट गर्नलाई रहेछ, उहाँको सामर्थ्य हात देखाउन। अनि अघि नै दाउदले गोलियाथलाई मारेको घटना छोटो हामीले उल्लेख गरेका थियौँ अध्ययन गर्ने क्रममा। जब दाउद एउटा फुच्चे केटो लौरो र घुँडेत्रो लिएर आएको देख्छ त्यो बडेमाको गोलियाथ, जो चाहिँ पुरा सुसज्जित थियो, उसको छाती पाता अनि उसको टोप अनि भाला भयानक लिएर उसले दाउदलाई चाहिँ भन्छ, के म कुकुर हुँ लौरो लिएर आएको मलाई, बेसरी रिसाउँछ बोलाए। अनि दाउदले चाहिँ भन्छ, तिमी चाहिँ भाला र तरवार लिएर आउँदैछौ, म चाहिँ परमप्रभुको नाममा आउँदैछु। त्यस्तो हुनुपर्छ, हाम्रो अगाडि ठुलो समस्या छ, भयङ्कर छ है, हामी भन्छ हामी परमप्रभुको नाममा आउँदैछौँ। अनि उसले यति पनि भन्छ, यो पूज्यको आठ है, परमेश्वरमा विश्वास गर्नेको साहस यस्तो छ। उसले के भन्छ भने पहिलो समयल 17:46, आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनु भएको छ, किन यसैले कि इजरायलमा परमेश्वर हुनुहुन्छ भनी सारा पृथ्वीले जानोस्। दाउदको आँखा चाहिँ एकदम परमेश्वरतर्फ थियो, परमेश्वर को हुनुहुन्छ भनेर परमेश्वरले आज चिनाउनुहुनेछ। तिनीहरूले चाहिँ परमेश्वरको निन्दा गर्यो, यही कुराले नै दाउदलाई ईश्वरीय रिस उठेको, उसलाई परमेश्वरको निन्दा भयो। अब तिमीले थाहा पाउनु इजरायलमा चाहिँ परमेश्वर हुनुहुन्छ र सारा पृथ्वीले जानोस्। साँच्चै नै भएको छ, संसार भनि नै कसरी एउटा खुच्चे दाउदले चाहिँ गोलियाथलाई मारे भन्ने कुरा सारा खुच्चेहरूदेखि थाहा छ। अनि यो कुरा भएको छ पहिलो राजा 8 चाहिँ, अब इजरायलमा एउटा परमेश्वरको मन्दिर बनेको छ त्यो भवन, अनि त्यसको समर्पण गर्ने अवसरमा सोलोमनले प्रार्थना गर्छन्। अनि उसले प्रार्थनामा के भन्छन्, पहिलो राजा 8:43, तब स्वर्ग आफ्नो वासस्थानबाट सुन्नुहोस्। उसले प्रार्थना गर्दैछ, यो तपाईँको भवनतिर फर्केर अथवा तपाईँलाई हेर्दै जोसुकैले प्रार्थना गरे भने त्यो सुनिदिनुहोस् भनेर चाहिँ सोलोमनले प्रार्थना परमेश्वरलाई यसरी गर्छ। किन सुनिदिनुहोस् उसले भन्छ, र पुकारे अनुसार सब कुरा गरिदिनुहोस्, यस हेतुले कि पृथ्वीका सबै मानिसहरूले तपाईँको नाम जानन्, तपाईँ को हुनुहुन्छ भनेर चिनन्। ठुलो हृदय भएको मान्छेहरू थिए यिनीहरू, सानो साङ्ग्रो आफ्नो हाम्रो यो भनेर मात्र उनीहरू प्रार्थना गरिरहेको थिएन, उनीहरू चाहिँ परमेश्वरको महिमालाई चाहिँ हेरिरहेका थिए र परमेश्वर महिमा होस् भन्ने चाहन्थे। एलिया चाहिँ अलि पछि इजरायलको इतिहासमा जब राजाहरू एकदम खराब राजाहरू भए, उत्तर र दक्षिण गरिकन इजरायल दुई टुक्रा भयो। अनि मैले चाहिँ छोटकरी भन्नुहोस् है, त्यसैले तपाईँले बाइबल पढ्नुपर्छ है, घरमा तपाईँले पढ्नुभएको मैले के कुरा गर्दैछु, तपाईँले पढ्नुभएको तपाईँले बुझिरहनु भएको छ, त्यो त मैले पढाएको छु भनेर यहीँले सबै बाइबल सिकाउनु त ल्याइदिएन है, ठुलो पुस्तक छ है। ल, एलिया अगमवक्ता चाहिँ पालामा उत्तरी राज्य इजरायलमा चाहिँ झुटो बाल देवतालाई चाहिँ पुज्नेहरू धेरै भएका थिए जेजुबेल रानीको कारणले। अनि एलियाले चाहिँ सबैलाई भेला गराउँछ कार्मेल डाँडामा, सबैलाई भन्नाले इजरायल र त्यो अगमवक्ताहरूलाई पनि यहाँनिर राजा पनि छ। अनि उसले प्रार्थना गर्छ यो वेदीमा चाहिँ त्यहाँ दुईटा वेदी थियो, झुटो अगमवक्ताहरूको वेदी र त्यसपछि साँचो परमेश्वरको वेदी। अनि झुटो अगमवक्ताहरूले चाहिँ लाई चाहिँ चुनौती दिन्छ, प्रार्थना गर तिमीहरूको बाल देवताले चाहिँ आगो झारोस् आकाशबाट। तिमीहरूको देवताले आकाशबाट आगो झार्छ भने त्यही बाल देवता नै साँचो ईश्वर हो। तर जुन ईश्वरले साँच्चै नै आगो वर्षाउनुहुन्छ आकाशबाट त्यो नै साँचो ईश्वर हो। ल हेर तिमीहरूको कि यहोवा। अब बाल देवता त मूर्ति हो, त्यो त सुन्न सक्दैन है। उनीहरू दिनभरि कराउँछन्, उफ्रन्छन्, आफूलाई चक्कुरले पनि काट्छन्, तर कुनै प्रतिक्रिया आउँदैन। त्यसैले उसले प्रार्थना गर्छ, मेरो बिन्ती सुनिदिनुहोस्। एलियाले अब साँचो परमेश्वर परमप्रभुलाई भन्छ, र तपाईँ नै परमप्रभु अथवा यहोवा परमेश्वर हुनुहुन्छ भनी यी मानिसहरूले जानुन्। देख्नु भयो के गर्दै हुनुहुन्थ्यो त्यहाँ? परमेश्वरले आफ्नो महिमा प्रकट गर्न लागिरहनु भएको थियो। एलिया चाहिँ परमेश्वर त्यही विचारको थियो। अनि दोस्रो राजा 19 अध्यायमा यहाँ असिरियाले चाहिँ इजरायल यहुदालाई चाहिँ खतम गर्न आएको छ, सन्हेरिद है। अनि त्यहाँ धम्कीहरू आउँछ, चिट्ठी पठाउँछ, सेनापति आउँछ, पर्खाल बाहिरबाट हप्काउन थाल्छ, ए तिमीहरूको परमेश्वरले के गर्छ, यो हिजकिया राजाको कुरा नसुन्न, हिजकियाले चाहिँ तिमीहरूलाई चाहिँ परमेश्वरमाथि भरोसा गर भनेको थियो होइन र कहाँ सक्छ र सबै यहाँ अरू राष्ट्रहरूको देवताहरूले त सकेन, तिमीहरूको परमप्रभुले सक्छ भनेर यसरी चाहिँ निन्दा गरिरहेको हुन्छ। यो खबर हिजकियाले पाएको चाहिँ ऊ भवनमा गएर प्रार्थना गर्छ। उसको प्रार्थना सुन्नुहोस्, यस कारण अब हे परमप्रभु हाम्रा परमेश्वर, म तपाईँलाई विन्ती गर्दछु हामीलाई त्यसको हातबाट बचाउनुहोस्। त्यति मात्र होइन, बचाउनुहोस् बचाउनुहोस् म खत्तम भएँ, त्यति मात्र छैन उसको प्रार्थना। र तपाईँ तपाईँ मात्र परमप्रभु परमेश्वर हुनुहुन्छ भने पृथ्वीका सबै राज्यहरूले जान। जस्तो प्रार्थना एकदम मनपर्छ परमेश्वरलाई, सबै प्रार्थनाको जवाब दिनुहुन्छ उहाँले। जब हामीले प्रार्थना गर्छौँ अहिले चाहिँ येशु ख्रिस्टको नाममा भनेको नै त्यही हो, येशु ख्रिस्टको गुण र चरित्रहरू प्रकट गरियोस् त्यो माग्दैछु म भनेर। इजकियल 36 परमेश्वरले नै अब चाहिँ अगमवक्ताद्वारा भनिरहनु भएको छ, उनीहरू कैदमा लगिएको छन्, अब खत्तम भयो इजरायल, बागी भयो, 70 वर्षको कैदमा बेबिलोनमा पुर्याएको बेलामा, तर उहाँले चाहिँ म फेरि फर्काएर ल्याउँछु इजरायलीहरूलाई भन्ने क्रममा उहाँले भन्नुहुन्छ, अनि म आफ्नो महान नाम पवित्र तुल्याउनेछु जो अन्य जातिहरूको बीचमा अपवित्र पारिएको थियो, जो तिमीहरूले उनीहरूको बीचमा अपवित्र पारेका छौ। यहुदीहरूले इजरायलीहरूले आफ्नै परमेश्वरको नामलाई निन्दित छिची तुल्याए, जसरी आज पनि क्रिस्चियन भन्नेहरूले चाहिँ त्यो गरेको छन्। अनि अब माफ गर्नु, अनि जब म तिमीहरूको आँखाको सामु तिमीहरूमा पवित्र ठहरिनेछु, तब अन्य जातिहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ। इजरायल विफल हुँदाखेरि पनि परमेश्वरले आफूलाई पवित्र तुल्याउने चाहिँ काम गर्नुहुन्छ, उनीहरूलाई छडी लगाएर त्यसरी उनीहरूको भवन ध्वस्त गरेर, अनि उनीहरूलाई चाहिँ निर्वासनमा पुर्याएर अझ भविष्यमा चाहिँ 1000 वर्ष राति आउँदैछ। भजनसँग 46 चाहिँ त्यही दृष्टिकोणले हेर्दै दिनदिनको जीवनमा र इजरायलको जीवनमा आइरहेको समस्याहरूलाई चाहिँ सान्त्वना पाइरहेका छन्। एउटा यहुदी भक्तजनले उसले भन्छ, के अरे परमेश्वरको वचन यसरी उसले उद्धरण गर्छ, शान्त रहो नात्यु फेरि नगर नडराउ भनेको यो पद खण्ड गर्नुभएको छ कि म नयाँ विश्वास दिँदाखेरि यो पदले धेरै सान्त्वना दिन्थे मलाई समस्याहरूमा मेरो डरहरूमा शान्त रहो र परम प्रभु म नै हुँ भनी जान अरू कुरा यो बुझिन त्यो बुझिन किन कसो होइन मलाई जान परम परमेश्वर म नै हुँ भनी जान म अन्य जातिहरूको बीचमा उच्च पारिनेछु म पृथ्वीमाथि उच्च पारिनेछु एक दिन चाहिँ यो संसारमै सारा पृथ्वीलाई सबै मानिसहरूले उहाँलाई मान्नेछन् प्रभु येशू ख्रीष्टलाई फिलिपी 2:11 र स्वर्गमा र पृथ्वीमाथि र पृथ्वीमुनि हुनेहरूको हरेक घुँडा येशूको नाममा टेकिनुपर्छ र पिता परमेश्वरको महिमाको लागि हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ थोरै केही पदहरू हेर हरेक पदले के बताइरहेको छ परमेश्वरलाई सबभन्दा बढी महत्त्वपूर्ण कुरा के लाग्दो रहेछ उहाँको महिमा को हुनुहुन्छ भनेर प्रकट गर्नु नै उहाँको मुख्य लक्ष्य हो कति मानिसहरू चाहिँ यस्तो विश्वास गर्छन् कि परमेश्वरको मुख्य लक्ष्य चाहिँ मानिसहरूलाई बचाउनु हो भन्ठान्छन् यसलाई विचार गर्नुपर्छ हो त होसियारपूर्वक योलाई पनि विचार गरौँ अब हामीलाई थाहा छ सबै मानिसहरूलाई परमेश्वर बचाउन चाहनुहुन्छ कोही पनि नष्ट नहोस् सबैले मुक्ति पाओस् उहाँ लामो धीरज गर्दै हुनुहुन्छ अनि हरेक प्राणीलाई सुसमाचार प्रचार गर भन्दै हुनुहुन्छ त्यो अति नै महत्त्वपूर्ण छ त्यसलाई अलिकति पनि हामीले कम होइन वास्तवमा हामीले अझ बढी गर्नुपर्दछ त्यो कहाँ हाम्रो यो युगमा हाम्रो भण्डारीपनमा पर्छ त्यो परमेश्वरले आफ्नै पुत्रलाई धरी पठाउनु भयो हामीलाई बचाउनलाई तर परमेश्वरको प्रमुख लक्ष्य के हो फेरि विचार गर्दछ कतिले भन्छन् मानिसलाई बचाउनु भन्छन् तर एकछिन विचार गरौँ है नुहको दिनलाई विचार गरौँ पहिलो पत्रस 3:20 लेखेको छ नुहका दिनहरूमा जब जहाज बनिरहेको थियो जसमा थोरै अर्थात 8 प्राणीहरू पानीद्वारा बचाइए सबै अरू नष्ट भए जसरी दोस्रो पत्रस 3:6 लेखेको छ जुन पानीद्वारा त्यस बेलाको संसार पानी नै पानी भएर नष्ट भयो थोरै मात्र बाँच्यो परमेश्वर विफल हुनुभयो त मत्ती 7:14 प्रभु येशूले भन्नुभएको छ किनभने जीवनमा पुर्याउने ढोका साँगुरो र बाटो पनि साँगुरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छ अर्थात् कुनै सबै प्रबन्धमा इतिहासको जुनसुकै समयमा पनि मुक्ति पाउने चाहिँ नपाउनेको तुलनामा थोरै नै हुन्छ यो पद अनुसार मैले बुझेको थिएँ सामान्य अर्थ यही नै छ जीवन भेट्टाउने थोरै हुन्छ परमेश्वरले त सबैले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ तर यसमा चाहिँ त्यो व्यक्तिले विश्वास गर्नु परेकोले त्यो अनि विश्वास गर्नेहरू थोरै हुनेछ प्रश्न उठ्छ त्यसो भए के परमेश्वर विफल हुनुभयो त सबैलाई बचाउन चाहेर उहाँले सक्नु भएन के विफल हुनुभयो अब उहाँको उद्देश्य के हो वास्तवमा उहाँको मुख्य लक्ष्य के हो त्यो हामीले बुझ्यौँ भने चाहिँ हामी अलमलमा हुँदैन वास्तवमा परमेश्वर कहिले पनि विफल हुनुहुन्न त्यो त असम्भव हो हरेक युगमा उहाँ सफल हुनुहुन्छ नुहको समयमा 8 बाँच्यो तर उहाँ सफल नै हुनुभयो किनभने नुहको दिनमा परमेश्वरले आफूलाई चिनाउनु भयो विश्वास गर्ने नगर्नेहरूलाई पनि चिनाउनु भयो कसरी उहाँ चाहिँ पापलाई घृणा गर्ने र दण्ड दिने परमेश्वर हुनुहुन्छ भनेर चिनाउनु भयो विश्वास गर्नेहरूलाई पनि चिनाउनु भयो। उनीहरूले चाहिँ परमेश्वरको अनुग्रह उनीहरूले बुझ्न पाए, नुआले परमेश्वरको अनुग्रह पाए भनेछ। त्यसैले परमेश्वरको प्रमुख लक्ष्य चाहिँ के हो भने आफू को हुनुहुन्छ, कस्तो हुनुहुन्छ भनेर देखाउनु हो। यसलाई चाहिँ परमेश्वरको महिमा भन्छ। परमेश्वरको महिमा भनेको चाहिँ उहाँको व्यक्तित्वलाई प्रकट गरिनु। त्यसैले परमेश्वर त सफल हुनु भएको छ उहाँले आफूलाई प्रकट गर्न। तर प्रबन्धहरू नबुझ्ने व्यक्तिहरू पनि छन्, बाइबल पढ्छन् अनि उनीहरू कतिजना साँचो विश्वासीहरू नै हुन्, तर उनीहरूले प्रबन्धहरूलाई बुझ्दैनन्। अनि तपाईँहरूले चाहिँ कारण बताउन सक्नुपर्ने हो है, कारण चाहिँ के हो प्रबन्धहरू नबुझेको? मूल कारण यही हो, उनीहरूले बाइबललाई सामान्य अर्थमा सट्टामा ठाउँ ठाउँमा अन्य अर्थ लगाएकोले, विशेष गरी भविष्यवाणीको खण्डहरूलाई र ऐतिहासिक खण्डहरूलाई पनि। तपाईँ छक्क पर्नुहुन्छ यदि उत्पत्तिको पुस्तकको बारेमा प्राचीन व्यक्तिहरू अगस्टिन, ओरिजन भन्ने यस्ता व्यक्तिहरू जसले ठेलीका ठेली लेखेका छन् किताबहरू, उनीहरूको लेख पढ्यो भने चाहिँ उनीहरूले चाहिँ उत्पत्तिको त्यो घटनाहरू त साँच्चै भएको होइन भन्छ। यसको सबै अर्कै एउटा दृष्टान्त जस्तो हो अरे, त्यो बगैँचा त्यो आदम हवा सबै दृष्टान्त हो अरे। त्यस्तो गर्न थालेपछि कहाँबाट बुझिन्छ है? बुझ्दैन है। अनि त्यसको प्रभाव आजसम्म छ, आजसम्म पनि संसारभरि नै। त्यसैले परमेश्वरको वचन चाहिँ थरथर कामेर पढ्नुपर्छ। सामान्य सोझो अर्थमा जे भन्नुभएको छ त्यही नै हो, अर्को ठान्न थाल्नु भएन। प्रबन्धहरू बुझ्ने व्यक्तिको बारेमा त हामीले चार बुधाहरू हेऱ्यौँ होइन। बाइबलमा पाइने प्रश्न भिन्नताहरूलाई स्वीकार गर्छ, बाइबललाई सोझो अर्थ लगाउँछ, इजरायल र मण्डलीको बीचमा भिन्नता राख्छ, बाइबलको मुख्य विषय परमेश्वरको महिमा हो भनेर बुझ्छ। तर प्रश्न के भने प्रबन्धहरूलाई नबुझ्दा चाहिँ के हुन्छ त? प्रबन्धहरूलाई नबुझेकाहरूको बारेमा चाहिँ कुरा गर्दाखेरि दुई खालको विषमताहरूलाई एकचोटि हेर्नेछौँ। एक चाहिँ कभनेन्ट ईश्वरशास्त्रीहरू अथवा कभनेन्ट करारमा विश्वास गर्नेहरू भन्छन् उनीहरूलाई कभनेन्ट थियोलोजी, उनीहरूलाई रिफर्म्ड थियोलोजी पनि भन्छन् होइन, अनि विभिन्न नामले चिनिन्छन्। अनि त्यो किताबहरू पाइन्छ अनि उनीहरूको एउटा छन् भने अर्को चाहिँ बत्तिसमा र प्रभुभोज पनि नमान्नेहरू पनि छन्। त्यो दुईटा खालको एकचोटि हेर है। सबभन्दा पहिला चाहिँ त्यो करारहरूमा विश्वास गर्ने। अब करार भन्नाले चाहिँ उनीहरूले चाहिँ दुईटा करार छ भन्छ बाइबलमा उनीहरूको अनुसार छ। एउटा चाहिँ कामहरूको करार, कभनेन्ट अफ वर्क्स, अनि दोस्रो चाहिँ अनुग्रहको करार, कभनेन्ट अफ ग्रेस। तर समस्या छ, मूल समस्या के हो भने बाइबलमा ती कथित करारहरूको उल्लेख कतै छैन। कामहरूको करार, अनुग्रहको करार भनेर बाइबलमा कहीँ पनि पाइँदैन। करारहरू त छन् बाइबलमा, त्यो दुईवटा करार चाहिँ उल्लेख छैन। बाइबलमा उल्लेखित करारहरू त सबभन्दा पहिला उत्पत्ति नौ अध्यायमा नुहसितको करार छ, जल प्रलयपछि। म कहिले पनि जल प्रलय ल्याउने छैन, अब यो करारको चिन्हको स्वरूप इन्द्रेणी राखिदिनु भयो, म कहिले पनि पृथ्वीलाई पानीले पानीले नाश गर्ने छैन। अनि अरू कुराहरू पनि थियो करारमा, सबै मानव जातिसँग गर्नुभएको आठजना थियो त्यो बेला उनीहरूको सन्तानसित। पछि उत्पत्ति बाह्र अध्यायमा अब्राहमसितको करार उल्लेख छ, त्यो प्रतिज्ञा दिनुभयो, एकदम महत्वपूर्ण। अनि त्यसपछि प्रस्थान 19 अध्यायमा मूसा र इजरायलीहरूसितको करार छ, व्यवस्थाको करार। यो करार अरूसित बाँध्नु भएन, अन्य जातिहरूलाई व्यवस्था दिएन, इजरायलीहरूलाई हो। अनि त्यसपछि इजरायलकै दाउदसित फेरि एउटा अर्को करार बाँध्नु भयो अनि भन्नुभयो तिमीबाट तिम्रै वंशमा चाहिँ मसीह आउनुहुनेछ अनि सदा सर्वदा उहाँले राज्य गर्नुहुनेछ। अचम्मको करार बाँध्नु भयो दाउद, एकदम के भन्नु कसो भने ऊ चाहिँ एउटा अति सुन्दर प्रार्थना गरेको छ, तपाईँले बाइबलमा पढ्न सक्नुहुन्छ त्यो दाउदसितको करार। अनि दाउदकै पुत्र भएर त्यसैले यीशु जन्मिनु भयो, दाउदको पुत्र। अनि त्यसपछि भविष्यमा चाहिँ इजरायलसितको एउटा नयाँ करार हुनेछ। धेरै जसोले यो पनि बुझेछ, अनि यो चाहिँ छुट्टै अध्ययन गर्नुपर्ने चाहिँ करारहरू अति महत्त्वपूर्ण छन्। अनि सँगसँगै जान्छ वस्तुमा यो करारहरू अनि प्रबन्धहरू बुझ्नलाई। यो करार चाहिँ इजरायलसित हो, बुझ्नुपर्छ। यर्मिया 31 अध्यायमा चाहिँ मण्डली थिएन पुरानो नियममा, कतिले चाहिँ मण्डलीसित करार भन्छन् होइन, इजरायलसित। तर यो करारको आशिषहरू भित्र चाहिँ हामी छिरिसकेका छौँ, किनकि यो करारको जग चाहिँ यीशु ख्रीष्टको रगत हो। त्यसैले हामीले चाहिँ प्रभुभोज दिन अझैले पनि त्यो करारको जग चाहिँ रगत सम्झनामा हामी चाहिँ कसरबाट पिउँछौँ। त्यो करार तर हामीसित भयो, इजरायलसित। तर यो नयाँ करारले चाहिँ सबैलाई आशिष दिनेछ। अब्राहमसितको करारमा चाहिँ प्रतिज्ञा दिएको थियो, नयाँ करारमा चाहिँ उहाँले चाहिँ यो कार्यान्वयन गर्नुहुन्छ। तर यो अर्कै विषय हो, भयङ्कर आशिषपूर्ण विषय। तर यस्तो करार चाहिँ उल्लेख छन्, कामहरूको करार र अनुग्रहको करार चाहिँ छैन। समस्या त्यही हो, यो कभनेन्ट थियोलोजी जसमा चाहिँ थुप्रै विद्वानहरू छन् है। स्यामुएल संग्राम राय उहाँ चाहिँ कभनेन्ट थियोलोजी मान्ने व्यक्ति हो, कोही कोहीले नाम सुन्नुभयो होला है। अरू समस्या पनि छ यो कभनेन्ट थियोलोजीमा, के भने सम्पूर्ण बाइबललाई उनीहरूले अनुग्रहको करारको आधारमा व्याख्या गर्न खोज्छ। एक त त्यो करारै उल्लेख छैन, तर उनीहरूले चाहिँ अब त्यसको आधारमा चाहिँ पुरा व्याख्या गर्न खोज्छ। अनि उनीहरूले त्यसैले के भन्छन् भने, सबै समयहरूमा परमेश्वरको मुख्य लक्ष्य भनेको चाहिँ मान्छेलाई बचाउनु हो भनेर ठान्छ। तर प्रबन्ध बुझेको व्यक्तिले चाहिँ परमेश्वरको मुख्य लक्ष्य चाहिँ त्योभन्दा पनि ठुलो छ भन्छ। परमेश्वरको मुख्य लक्ष्य चाहिँ आफूलाई महिमा ल्याउनु हो। अनुग्रहद्वारा उहाँले पापी मान्छेलाई बचाएर पनि त्यही नै लक्ष्य होइन, उहाँको लक्ष्य चाहिँ बचाएर के गर्नु, अब उहाँको अनुग्रह देखाउनु हो, जुन चाहिँ उहाँले विशिष्ट रूपमा अहिले देखाइरहनु भएको छ। हेर्नुहोस् न केही पदहरू, एफिसी 1:6 लेखेको छ है, यहाँ पढ्छौँ, उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहण योग्य तुल्याउनु भयो। हामीलाई बचाउनलाई नै बचाएको होइन, बुझ्नु है, हामीलाई बचाएको छ उहाँको अनुग्रह देखाउनलाई। कसलाई देखाउनु पर्यो, एकचोटि हामी एफसी 3 अध्यायमा पढ्न त, अनि किन यो मैले स्लाइडमा राखेको छैन, ठाउँ ठाउँमा बाइबलमा के उल्लेख छ भने स्वर्गदूतहरूको बारेमा उल्लेख छ। जस्तो कि मण्डलीको विश्वासीहरू जब सभामा भेला हुन्छन्, स्वर्गदूतहरू त्यहाँ हुन्छन् भनेको छ 1 कुरिन्थ 11। अनि त्यहाँ अविश्वासीहरू पनि आउँछन्। अनि परमेश्वरले चाहिँ मण्डलीद्वारा चाहिँ स्वर्गदूतहरूलाई सिकाउँदै हुनुहुन्छ। जस्तो कि 3:2 त हामीले अस्ति हेऱ्यौँ, फेरि हेरौँ 3:2, यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने, जो तिमीहरूका निम्ति मलाई दिइएको छ, कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनु भयो जसरी मैले पहिले केही शब्दमा लेखेँ। त्यसपछि 8 पावलले भन्छन्, पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ त्योभन्दा सानो म हुँ, मलाई त्यो अनुग्रह दिएको छ भन्दै चाहिँ म योग्य थिएन, अनुग्रह भनेको नि त, तर मलाई चाहिँ यस्तो प्रकाश दिनुभयो। किन अन्य जातिहरूका बीचमा ख्रीष्टको खोजेर नसकिने धनको प्रचार गरौँ भनेर। के को धन होला, अनुग्रहको धन है, उहाँको अनुग्रह कति ठूलो छ भन्ने कुरा देखाउन कसले देख्ने नौपद र सबै मानिसहरूलाई देख्ने बनाउनलाई रहेछ जुन परमेश्वरले येशु ख्रीष्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो उहाँमा युग युगदेखि लुकेर बसेको रहस्यको संगति के रहेछ सो कुरा शब्द के छ देख्ने बनाउनलाई अरू कसलाई देखाउनु पर्यो जसपद यस उद्देश्यले कि अब परमेश्वरको नाना प्रकारका बुद्धि मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा प्रधानहरू र अधिकारीहरू कहाँ प्रकट गरियो स्वर्गदूतहरूले हेरिरहेका छन् ज्यादै विशिष्ट कुरा छ अनि तर अहिले मात्र होइन हामी जब अनन्ततामा पुग्नेछौँ जब हामी नयाँ यरुसलेममा स्वर्गमा हुनेछौँ त्यो बेला पनि अझ उहाँले आफ्नो अनुग्रह देखाइरहनुहुनेछ दुईको साथ ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति दुईको एकदेखि छ चाहिँ उहाँले हामीलाई बचाउनु भयो भनेको छ अनि किन बचाउनु भयो सातमा नै बताएछ उहाँको अनुग्रह देखाउनका निम्ति मण्डली युगको विश्वासीहरू चाहिँ उहाँको अनुग्रह देखाउने विशिष्ट भाँडो हो यो बुझ्न आवश्यक छ एफसी एकको बाह्रमा त्यहाँ पनि उल्लेख छ यस कारण कि किन हामीलाई बचाउनु भयो किन हामीलाई पवित्र सन्देश दिने यस कारणले कि जसले ख्रीष्टमा पहिले भरोसा राखेका छौँ उहाँको महिमाको प्रशंसाको कारण हो एफसी एकको चौधमा पनि किन उहाँले हामीलाई पवित्र आत्माले छाप मार्नु भयो किन उहाँ चाहिँ बहिना हुन आउनु भयो छुटकाराको दिनसम्म जो चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बहिना हुनुहुन्छ के को लागि उहाँकै महिमाको प्रशंसाको लागि यस्तो कुराहरू अरू प्रबन्धको कुनै विश्वासीको बिहेमा कहिले पनि लेखेको थिएन त्यसैले उहाँको मुख्य लक्ष्य चाहिँ उहाँको महिमा गर्नु हो बचाइएकाहरूमा चाहिँ अहिलेको युगको विश्वासीहरूको चाहिँ अनुग्रह देखाउनुहुन्छ तपाईँ भन्नुहुन्छ अनि त्यत्रो नाश भयो नि त्यत्रो नाश भएकाहरू नि नाश हुनेहरूबाट पनि उहाँले आफूलाई प्रकट गरिदिनुहुन्छ रोमी 9 21 यसरी लेखेको छ तपाईँलाई थाहा छ है फारो जसले चाहिँ परमेश्वरको आज्ञालाई एकदम हटी भएर इजरायललाई म जान दिन्न 10 विपत्ति पठाउनु पर्यो होला एकदम कठोर भएर चाहिँ को हो यहोवा भनेर चाहिँ इजरायलीहरूलाई चाहिँ दासत्वमा राखी छोड्न चाहे तर यहाँ रोमी 9 लेखेको छ 21 के माटोमाथि कुमालेको अधिकार छैन र एउटै ढिक्काबाट एउटा भाँडा आदरका निम्ति र अर्कोलाई अनादरका निम्ति बनाउने कुमालेको अधिकार छैन र कस्तो खालको भाँडा बनाउने आज म आज चाहिँ म फुल राख्ने भाँडा बनाउँछु गमला आज चाहिँ म पानी राख्ने घन्टी बनाउँछु फरक फरक रोमी 9:22 यदि परमेश्वरले आफ्नो क्रोध देखाउने र आफ्नो सामर्थ्य प्रकट गर्ने इच्छा गरेर विनाशका निम्ति बनाइएका क्रोधका भाँडाहरूप्रति खुबै धीरजसा सहनशीलता देखाउनु भयो भने के भयो त फारोको त्यो जीवनमा पनि परमेश्वरले आफूलाई नै प्रकट गर्नुभयो आफ्नो क्रोध देखाउनु भयो पवित्र क्रोध आफ्नो सामर्थ्य देखाउनु भयो 10 इत्यादि आफ्नो लामो सहनशीलता पनि देखाउनु भयो एकचोटिमा नै म मान्दिनँ भन्ना साथ परमेश्वरले फारोलाई चाहिँ सिद्ध्याउनु भयो दोस्रो मौका तेस्रो मौका है गर्दै गर्दै 10 उहाँले चाहिँ पर्खनु भयो परमेश्वर रिसानुमा अति नै ढिलो हुनुहुन्छ भन्ने कुरा अनि अहिलेलाई सम्झौ न 2000 भइसकेको सुसमाचार आएको त्यो संसारमा अनि परमेश्वरले चाहिँ आफ्नो अनुग्रहको समय चाहिँ अति लामो बनाउनु भएको छ जब उहाँले न्याय गर्नुहुन्छ त्यो चाहिँ एकदम छोटो गर्नुहुन्छ त्यो चाहिँ उहाँको अनौठो काम पनि भनेछ बाइबलमा यसरी 28 अनौठो काम उहाँ चाहिँ बचाउनु नै मन पराइनुहुन्छ तर न्याय पनि गर्नै पर्छ उहाँले पवित्र हुनुहुन्छ तर जब गर्नुहुन्छ एकदम साफ गर्नुहुन्छ उहाँले. हजार वर्ष राज्य आउनु अगाडि चाहिँ सात वर्ष समय छोटो पारिएको भनेछ. यदि लामो भएको भए त चुनिएकाहरू पनि भर्खामा पर्ने थियो अरे. सात वर्ष तर अनुग्रह युग यति लामो छ. यो कभनेन्ट थियोलोजीका व्यक्तिहरूले चाहिँ उनीहरूले प्रबन्धहरू नबुझेको हुनाले, अनि त्यो प्रबन्ध नबुझेको चाहिँ उनीहरूले बाइबलको अर्थ सामान्य अर्थमा नलगाएकोले त्यो हुन गएको. कयौँ सत्यताहरू उनीहरूले ठिक बुझेको छ. परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ अनुग्रही हुनुहुन्छ, मुक्ति विश्वासद्वारा अनुग्रहले पाइने हो, एकदम ठिक छ होइन. अनि असल विश्वासीहरू छन्, अलगपन्था इत्यादि पनि छन्. तर जब भविष्यवाणीहरूको खण्डमा आइन्छ, यस्तो खण्डमा आइन्छ, त्यहाँ चाहिँ तलमल. अनि प्रबन्धहरू बुझिँदैन. अर्को समूह छ, समूह भन्नाले अर्को खालको उनीहरू चाहिँ नेपालमा चाहिँ मैले भेटेको छैन यो समूह एक खालको समूह, तर हुन सक्छ है. उनीहरू चाहिँ बत्तिसमा र प्रभुभोज धरी मान्दैनन्. महान आज्ञा पनि अहिलेको लागि होइन भन्छ उनीहरू. उनीहरूलाई के भन्ने अब उनीहरूलाई चाहिँ अब उग्र प्रबन्धवादीहरू भन्ने नाम दिन सकिन्छ. अब नेपाली शब्द उग्र, कसैले पनि आफूलाई उग्र भन्न रुचाउँदैन. उग्र भनेको त अरूभन्दा पर जानु, नराम्रो कुरामा क्या सिमाना नाग्नु, विषम हुनुलाई उग्र भनिन्छ. त्यसैले उग्र प्रबन्धवादीहरू भनेको चाहिँ उनीहरूले चाहिँ प्रबन्धहरूको धारणालाई चाहिँ बढ्ता पर लान्छ. त्यसैले उग्र प्रबन्धवादीहरूले चाहिँ एक पानीको बत्तिसमा आजको लागि होइन, पहिला थियो तर अहिले हामीले पानीको बत्तिसमा प्रभुभोज पनि आजको लागि होइन भन्छ. महान आज्ञा धेरै आजको लागि होइन भन्छ. कहाँबाट यस्तो धारणा आयो? मुख्य प्रश्न के हो भने सवाल चाहिँ मण्डलीको सुरुवात कहिले भएको हो? यसमा त्रुटि भयो भने चाहिँ अरू त्रुटिहरू सुरु हुन्छ. हो, मण्डलीको सुरुवात कहिले भएको? प्रे दुई अध्यायमा हो कि पेन्टेकोस्टको दिनमा जब पवित्र आत्मा अनुभव, त्यहाँ मण्डली उल्लेख छ. त्योभन्दा अगाडि पढ्यो भने त म आफ्नो मण्डली बनाउने छु भविष्यकालमा छ मत्ती 16:18. अनि प्रे 13 अध्यायमा हो कि उग्र प्रबन्धवादीहरू कोही कोहीले चाहिँ 13 अध्यायमा मात्र सुरु भएको हो भन्छ एनडिओको मण्डलीतिर. कोही कोहीले चाहिँ फेरि अझ उग्र होला उनीहरू चाहिँ प्रेत 28 अध्यायमा सुरु भएको भन्छ. तर हामीले यसलाई जाँच्न सक्छौँ. पहिलो के अरे प्रेत 2 अध्यायमा एकचोटि पल्टाउँ. प्रेत 2 अध्याय उग्र प्रबन्धवादी अल्ट्रा डिस्पेन्सेसनलिस्टहरू ईडब्ल्यू बुलिन्जर भन्ने एकजना नाम चलेको लेखक छ, उनी पनि उग्र प्रबन्धवादी थिए. पहिलो के अरे एफएससी 2 को 47 पदमा चाहिँ प्रे 2 ए मैले के भने एक भने 2:47 अनि यहाँ चाहिँ पढ्छौँ यो सुरुको यरुसलेममा भएको विश्वासीहरूको समूहको बारेमा. उनीहरूको बारेमा विभिन्न कुरा छन्, जस्तो कि 43 पदमा पनि एकचोटि हेरौँ के अरे 42 अनि तिनीहरू प्रेरितहरूका शिक्षामा सङ्गतिमा रोटी भचाइमा प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे भनेछ होइन. अनि उनीहरू के गर्थे 47 पद परमेश्वरको प्रशंसा गर्थे र सबै मानिसहरूबाट कृपा पाउँथे. मानिसहरूले पनि उनीहरू असल हुन् भन्थे. अनि दिनहुँ प्रभुले मुक्ति पाउनेहरूलाई कहाँ थप्नुहुन्थ्यो? मण्डलीमा थप्नुहुन्थ्यो भनेछ. यहाँ 2 अध्यायमै उल्लेख छ, किन 13 अध्याय र 28 अध्यायमा जानु पर्यो? 2 अध्यायमा मण्डली उल्लेख छ, मण्डली सुरु भइसकेको छ. अनि अर्को कुरा, पावलले पहिलो कुरा 15 अध्यायको 9 पदमा के भन्छन् भने आफ्नो विगतको जीवनलाई उल्लेख गर्दै, किनकि म प्रेरितहरूमध्ये सबैभन्दा सानो हुँ र सानो हुँ, म प्रेरित भनिने लायकको छैन किनकि मैले परमेश्वरको कसलाई सताएँ? मण्डलीलाई सताएँ. अब याद गर्नुहोस् त पावलले मण्डलीलाई कहिले सताएको हो? मुक्ति पाएपछि कि मुक्ति पाउनुभन्दा अगाडि हो, अब त्यो त सहिलो प्रश्न छ, मुक्ति पाउनुभन्दा अगाडि हो होइन, उसले मुक्ति पाएको कहिले हो? प्रेरित नौ अध्यायमा है, त्यसो किन तेह्र अध्याय र अठाइस अध्यायको कुरा गर्नु पर्यो? त्योभन्दा अगाडि नै मण्डली थियो भन्ने कुरा बुझिन्छ होइन। अब के बुझ्नुपर्ने शब्दावलीलाई चाहिँ एकछिन हेर्नेछ है। अनि धेरै डिटेलमा हामी नहेरे पनि यो एउटा चित्र जुन चाहिँ ऊ त्यहाँ पनि छ भित्तामा होइन, यहाँ चाहिँ दसवटा अङ्गहरू पाउनुहुन्छ, एक दुई तिन चार पाँच छ आठ सात आठ नौ दस। एक नम्बरमा चाहिँ ख्रिस्टको मृत्यु भएको जनाइएको छ, दुई नम्बरमा उहाँको रित्तो चिहान देखाएको छ, उहाँ बौरी उठ्नुभयो तिन दिनपछि, अनि नम्बर तीनमा चाहिँ माथिबाट एउटा एरो तल हेरिरहेको ओर्लिएको छ, अर्थात् पवित्र आत्मा आउनु भएको छ एउटै शरीरमा बत्तिसमा दिनलाई, जो चाहिँ पानीको बत्तिसमा होइन आत्मिक बत्तिसमा, अनि मण्डली चाहिँ ख्रिस्टको शरीर हो भनेकोले चाहिँ मण्डली पेन्टेकोस्टमा सुरु भएको हो भन्ने चाहिँ हामी बुझ्छौँ है। अनि त्यसपछिको चार नम्बर चाहिँ लगभग 2000 वर्ष भइसक्यो अहिले, यो चाहिँ मण्डली युगलाई जनाउनलाई चाहिँ नम्बर चारमा छ यसरी। अनि कुन दिन? सायद आजै होइन, हाम्रो मनमा हुनुपर्ने चाहिँ जीव प्रभु येशु आउनुहोस् है, प्रभु हामीलाई लिन आउने दिनलाई चाहिँ मण्डलीको ऱ्याप्चर, यो ल्याटिन भाषा ऱ्याप्चर, यसको मतलब चाहिँ एक्कासी एक ठाउँबाट अर्को ठाउँमा पुर्याइनु, स्थानान्तरण गरिन, अर्थात् मण्डली उठाइने दिन, उहाँ चाहिँ हावामा मण्डलीलाई लिन आउनुहुन्छ भनेर पहिले थेसलोनिकी चारमा बताइएको छ मण्डलीको ऱ्याप्चर। अनि त्यसपछि के हुन्छ? सात वर्षको संकष्ट काल छ, अब त्यो चाहिँ दुई भाग देखाउनलाई अलिक लामो देखाएको छ, तर वास्तवमा एकदम छोटो समय हो, मण्डली युगभन्दा पनि छोटो समय हो, खालि चित्रमा लामो देखाएको छ त्यो होइन। अनि सात वर्षको संकष्ट कालमा पनि दुई भाग देखिन्छ त्यहाँ, एउटा चाहिँ मध्य बिन्दु छ, त्यसैले त्यो मध्य बिन्दुभन्दा अगाडि साढे तीन वर्ष र पछाडि साढे तीन वर्ष छ, अनि यसको उल्लेख चाहिँ प्रकाशको पुस्तकमा बताइएको छ, 1260 दिन 42 महिना इत्यादि भनेर होइन, दानियलको पुस्तक नौ अध्यायमा पनि छ। अनि त्यो मध्य बिन्दुको पनि केही महत्व छ, किनभने मध्य बिन्दुको दोस्रो भागलाई चाहिँ महासङ्कष्ट भनिन्छ। अनि त्यसपछि सङ्कष्टकालको सात वर्षको अन्तमा चाहिँ अब माथिबाट यसरी आएर तल आइरहेछ, त्यो चाहिँ प्रभु येशू ख्रीष्टको दोस्रो आगमन भनेको चाहिँ यो हो। हामीलाई लिन आउँदाखेरि उहाँ पृथ्वीमा टेक्नुहुन्न, हावामै हामीलाई भेट्न आउनुहुन्छ, लानुहुन्छ, तर सात वर्षपछि उहाँ हामीसित आउनुहुन्छ, र यस त्यस बेला आउनुहुँदा चाहिँ उहाँको खुट्टाले चाहिँ जैतुन डाँडामा टेक्नेछ भनेर जकरिया 14 अध्यायमा उल्लेख छ। अब त्यो चाहिँ हाम्रो अध्ययनमा पछि आउनेछ है, अहिले चाहिँ बुझ्नुपर्ने कि शब्दावलीको लागि चाहिँ म तयार गर्दैछु तपाईँहरूलाई। अनि उहाँ यसरी आउनुभएपछि, अनि हामी उहाँसँग आएपछि, यो चाहिँ प्रकाश 19 अध्यायमा उल्लेख छ, अनि त्यसपछि प्रकाश 20 अध्यायमा लेखे बमोजिम 1000 वर्षसम्म उहाँसँगै राज्य गर्नेछ। मण्डलीलाई उठाइदाखेरि चाहिँ मैले भन्न बिर्सेछु, प्रभुमा पहिला सुतिसकेका विश्वासीहरू है, शरण भाइ, हाम्रो के अरे चक्रदाई है, अनि अरू थुप्रै अरू विश्वासीहरू होइन, उहाँ र उहाँसँगै र हामी नयाँ बौरी ठीको शरीरमा चाहिँ हामी उहाँसँग हुनेछौँ, अनि सँगै उहाँ प्रभुसँग आउनेछौँ है। त्यसैले 1000 वर्षको महिमित राज्य चाहिँ हुनेछ, त्यो 10 नम्बरमा मुकुट देखाएको चाहिँ मसीहको राज्य। अब दुईवटा प्रश्न है, शब्दावली यहाँ के बुझ्नु पर्यो भन्ने छ नि होइन। पहिलो कुरा, येशू ख्रीष्ट मण्डलीलाई लिन कहिले आउनुहुनेछ, राप्चर कहिले हुनेछ है, एउटा प्रश्न यो हो होइन, राप्चर कहिले हुन्छ। अर्को प्रश्न चाहिँ के भने, येशू ख्रीष्ट पृथ्वीमा कहिले फर्कनुहुनेछ, अथवा दोस्रो आगमन कहिले हुनेछ। अब यस विषयमा चाहिँ तीनवटा धारणाहरू छन्, कम्तीमा पनि होइन, अर्थात् प्रभु येशु विश्वासीलाई कहिले लिन आउनेछ भन्ने सवालमा चाहिँ कोही कोही भन्छन् सङ्कष्टकाल अगाडि नै लिन आउँछन् आउनुहुन्छ, कोही कोही भन्छन् होइन सङ्कष्टकाल सुरु हुनुपर्छ अनि बिचमा लिन आउनुहुन्छ भन्छ मिड ट्रिबुलेसन राख्छ, त्यसपछि कोही कोही भन्छन् होइन सङ्कष्टकाल पुरै हामीले भोग्नुपर्नेछ अनि लास्टमा चाहिँ उहाँ लिन आउनुहुन्छ, यिनीहरूलाई चाहिँ पोस्ट ट्रिबुलेसन ऱ्याप्चर भन्छ। तर कुन चाहिँ साँचो हो त, सङ्कष्टकाल भन्दा अगाडि नै लिन आउनुहुन्छ कि अलि पछि आउनुहुन्छ? प्रकाश 3:10 के भन्छ होइन पल्टाउँ, यसमा चाहिँ हेर्नुभयो भने चाहिँ प्रकाश 3:10 याद गर्नुहोस्, प्रकाशको पुस्तकको 1-2-3 अध्याय चाहिँ सोझै मण्डली युगकै विषयमा लेखिएको अन्तिम वचनहरू हुन्। 4 उता चाहिँ मण्डलीको र्याप्चर पछि लेखिएको कुरा हो वास्तवमा, तर पहिलो प्रकाश 3:10 मण्डलीकै विश्वासीहरूलाई यहाँ फिलाडेल्फियामा भएको मण्डलीलाई भनेर लेखेको छ, प्रकाश 3:10 प्रभुले भन्नुहुन्छ तिमीले मेरो धीरजको वचन पालन गरेको छ, धीरजको वचन किन भन्नुभयो होला? अब अलिअलि आइडिया हुँदैछ, हामी प्रबन्ध अनुग्रहको प्रबन्धमा जिउनेहरूले चाहिँ यो बुझ्नुपर्ने हो, धीरजको वचन उहाँको वचनलाई विभिन्न नाम दिएको छ, सत्यको वचन, अनुग्रहको वचन है अरू के नामहरू छ होइन, जिउको वचन, यहाँ चाहिँ धीरजको वचन, अनुग्रहको प्रबन्धको विश्वासीलाई भनेको छ तिमीले मेरो धीरजको वचन पालन गरेका छौ यसकारण म पनि तिमीलाई परीक्षाको घडीबाट जोगाउनेछु। परीक्षा त आइरहन्छ नि, अब कतिवटा परीक्षा आउँछ न आउँछ, तर यहाँ छ नि कुनै जुनसुकै परीक्षाको कुरा गरे होइन, एउटा विशिष्ट भविष्यमा हुने परीक्षाको कुरा गरेको छ। कसरी मलाई थाहा छ, त्यही लेखेको छ जुन चाहिँ भनेछ सामान्य अर्थ, जुन चाहिँ यो परीक्षा चाहिँ पृथ्वीमा बस्नेहरूलाई जाँच्नका निम्ति सारा संसारमाथि आउँछ, सम्पूर्ण संसारलाई नै समेट्ने परीक्षा र सङ्कट आउँदैछ। त्यो कुरा त प्रभु येशूले मत्ती 24 गर्नुभएको थियो, एकचोटि पल्टाउँथे मत्ती 24 अनि प्रभु येशूले पनि यो भन्नुभएको छ 24:21 24:21 किनभने त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ जो पृथ्वीको सुरुदेखि अहिलेसम्म भएको थिएन न त फेरि कहिल्यै हुनेछ। त्यसैले विश्वव्यापी सङ्कष्ट, अनि प्रभु येशूले पनि वास्तवमा दानियलको पुस्तकलाई उद्धरण गर्दै त्यो समयको बारेमा कुरा गर्दै हुनुहुन्छ। अब यो प्रकाश 3 हेर्नुहोस् त, फेरि मण्डलीका विश्वासीहरूलाई के भन्नुभएको छ, त्यो परीक्षाको घडी भएर जानुपर्नेछ भन्नुभएको छ कि परीक्षा घडी बाटो जोगाउनेछ, बाटो जोगाउनेछु भन्नुभएको छ। अझ यो स्पष्ट भयो भने पहिलो थेसलोनिकी 1:10 यहीँ माथि हेर्नुभएको छ, त्यहाँ लेखेको छ उहाँले के अरे उहाँलाई ख्रिस्टलाई उहाँले पिताले मरेकाहरूबाट बिताउनु भयो अर्थात् येशूलाई जसले हामीलाई पछि आउने क्रोधबाट छुटकारा दिनुहुनेछ। पहिलो प्रश्न 1:10 अनि अर्को एउटा पनि पढ्नुहुन्छ म त्यही पहिलो प्रश्नमा हो 5:9 टिप्न मात्र भन्छ किनकि परमेश्वरले हामीलाई क्रोधका निम्ति होइन तर हाम्रा प्रभु येशू ख्रिस्टद्वारा मुक्ति पाऊ भनी ठहराउनु भएको छ। हामीलाई चाहिँ सङ्कष्टकालबाट चाहिँ अगाडि नै छुटाउनलाई हामीलाई उठाउनुहुन्छ। बाइबलको शिक्षा प्रबन्ध बुझ्नेले यसरी भन्छ, त्यसैले राप्चर कहिले हुनेछ, सङ्कष्ट पछि होइन अगाडि नै, सायद आज नै, त्यसैले कुनै पनि घडी हुन सक्ने कुरा चाहिँ बाइबलमा धेरैपट्टि छ, पटक उल्लेख छ, तयार रह। दोस्रो आगमन चाहिँ कहिले हुनेछ, दोस्रो आगमन कहिले हुनेछ भन्ने बारेमा चाहिँ तीनवटा धारणाहरू छन्। नहाँस्नुहोस् है, कतिले भन्छन् हजार वर्ष राज्य हुनै छैन भन्छ, बाहिरमा स्पष्ट लेखा छ, उनीहरूले भन्छ हुँदैन हुँदैन हजार वर्ष राज्य। किन त्यो भनेको? किनभने उनीहरूले अन्य अर्थ लगाउँदैछ। यदि सामान्य अर्थमा पढेको भए चाहिँ हजार वर्ष हुनेछ। कोही के भन्छ, प्रभु येशु ख्रीष्टको दोस्रो आगमन चाहिँ हजार वर्ष सकिएपछि मात्र उहाँ आउनुहुन्छ अरे। यो शिक्षाको पुनर्जागरण हुँदैछ अहिले विभिन्न ठाउँहरूमा। यो पनि किन उनीहरूले मान्छन्? किनभने उनीहरूले यो पनि अन्य अर्थ लगाउँदैछ। उनीहरूको मतलब हजार वर्ष भने खासै हजार वर्ष होइन, लामो समय हो। उनीहरूको सजायमा चाहिँ विश्वासीहरू क्रिस्चियनहरूले नै संसारलाई नै क्रिस्चियन बनाइसकेपछि मात्र उहाँ आउनुहुन्छ अरे। उनीहरूको सोचाइ यस्तो छ। तर यो विचारधारा चाहिँ पहिलो र दोस्रो महाविश्व युद्धपछि चाहिँ ओहो संसार त झन् बिग्रिँदो रहेछ, अब कहिले पनि हामीले त्यो संसारलाई त सपार्न सक्दैनौँ भन्ने कुरा चाहिँ उनीहरूले महसुस गरेकाहरूले चाहिँ यो धारणालाई फ्याँकिरहेको थिए। तर सामान्य अर्थलाई मात्र उनीहरूले लिए भए यस्तो समस्या आउने थिएन। त्यसले दोस्रो आगमन कहिले हुनेछ? हामी भन्छौँ हजार वर्ष राज्य अगाडि नै, अनि बाइबलमा चाहिँ यदि भएको कुरालाई सोझो अर्थ लगायो भने त्यही नै बुझिन्छ। सिर्फ पढ्नुहोस् मात्र होइन, जस्तै प्रकाश 19 अध्यायमा पढ्नुहुन्छ सेतो घडामा प्रभु येशू ख्रीष्ट आउनुभएको, त्यसपछि पढ्दै जानुहुन्छ 20 अध्यायमा जानुहुन्छ उहाँ चाहिँ राज्य गर्नुहुन्छ हजार वर्ष भनेछ। त्यसरी प्रकाश 20 को 6 यस पहिलो बौरी उठाइमा जसको भाग हुन्छ ऊ धन्य र पवित्र हो, यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन् र उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन्। उहाँसित भनेछ, सामान्य अर्थमा लिनु पर्यो, उहाँ हामीसितै शरीरमै उहाँ हुनुहुनेछ। त्यसैले प्रबन्धहरू बुझेको व्यक्तिको विश्वासको सम्बन्धमा चाहिँ एक मण्डली उठाइने घटना चाहिँ संकष्टकालको अगाडि हुनेछ। कुनै पनि दिन हामी उठाइएपछि संकष्टकालको समय चाहिँ सुरु हुन्छ। दोस्रो कुरा, ख्रीष्टको दोस्रो आगमन चाहिँ हजार वर्षीय राज्यको अगाडि हुनेछ। पहिला उहाँ आउनुहुनेछ र हामी उहाँसँगै र राज्य स्थापना गर्नुहुनेछ। त्यसैले हाम्रो परिचयको भाग चाहिँ आज हामीले भ्यायौँ। प्रभुको इच्छामा अब हाम्रो जुन तेस्रो क्लास हुनेछ हामी चाहिँ पहिलो प्रबन्धबाट सुरु गर्नेछौँ। त्यहाँ पछाडि खुड्किलो छ नि, नम्बर 1 सुरु गर्नेछौँ सबभन्दा तल होइन, निर्दोषताको प्रबन्धबाट सुरु गर्न चाहिँ हामी तयार भयौँ। अब हामी सबै प्रार्थना गर्नेछौँ अनि दिनुभयो अगाडि आइदिनुहुन्छ। यार परमेश्वर, हामी सहायता माग्छौँ। यी कति कठिन कुराहरू पनि छन् हामीलाई, तपाईँको वचन हामी ठोस खान सक्ने परिपक्व कामदारहरू र सन्तानहरू हामी उनीहरूलाई सहायता गर्नुहोस्। यो चुनौतीपूर्ण यो क्लासहरूले प्रभु वचन अध्ययन गर्नलाई चाहिँ र अगाडि बढ्नलाई उत्साह दिनुहोस्। धन्यवाद छ प्रभु, सत्यताहरू हाम्रै लागि हुन्, प्रकट गरिदिनु भयो र हाम्रो छोराछोरीको लागि हुन्। अनि धन्यवाद छ यो विशेष समयमा हामी जिउँदैछौँ तपाईँको अनुग्रहको प्रशंसाको निम्ति, अनि हामी अझ बुझ्न सकौँ यो भनेको के हो, अनि तपाईँसित भएको हाम्रो विशिष्ट सम्बन्ध जे छ अझ यसको ज्ञानमा बढ्न सकौँ र यसको तपाईँको यज्ञ चालमा हिँड्न सकौँ। पिता तपाईँको आशिष होस् हरेकलाई, हाम्रो बिचमा हराएकाहरूलाई पनि तपाईँले कायल पार्नुहोस्, उहाँहरूलाई अझ उज्यालोमा आउन, मुक्तिको दिन छ तपाईँमा विश्वास गर्न हामी प्रार्थना गर्छौँ प्रभु येशूको नाममा।